النار. قال الله تبارك وتعالى: رجال لا تلهيهم تجارة ولا بيع عن ذكر الله وإقام الصلاة وإيتاء الزكاة يخافون يوما تتقلب فيه القلوب والأبصار. يا أيها الناس إن لكم معالم فانتهوا إلى معالمكم وإن لكم نهاية فانتهوا إلى نهايتكم. فإن العبد المؤمن بين مخافتين بين أجلين قد مضى لا يدري ما الله صانع به وبين أجل قد بقي لا يدري ما الله قادر به. فليتزود العبد المؤمن من حياته لموته ومن نفسه لنفسه ومن شبابه لكبره ومن دنياه لآخرته. قال النبي صلى الله عليه وسلم: الله الله في أصحابي فمن أحبهم فبحبي أحبهم ومن أبغضهم فببغضه يبغضهم. صدق الله العظيم وصدق رسوله النبي الكريم أو كما قال عليه الصلاة والسلام ونحن على ذلك من الشاهدين والشاكرين والحمد لله رب العالمين. بزرگان محترم، گزشتہ جمعہ وہ جو سنسد کا کام چل رہا ہے اس سلسلے میں میں نے اس کی اہمیت بتائی تھی اور یہ سمجھایا تھا کہ ہمارے اختلافات کو بھول کر ہمیں کلمے کے نام پر ایک ہونا ہے. اختلافات ختم کرنے کی بات نہیں کر رہا ہوں، میں نے کبھی نہیں کہا کہ اختلافات ختم کریں. اختلاف الائمہ کی رحمت للامہ کی کہا گیا، ائمہ کا اختلاف امت کے لیے رحمت ہے. شافعی میں وضو کر کے آئے، بیوی نے ہاتھ لگایا یا شوہر نے بیوی کو ہاتھ لگایا تو وضو ٹوٹ جاتا ہے، بڑی پریشانی ہے. خصوصاً طواف میں بڑی مشکل ہوتی ہوگی ان لوگوں کو. ائمہ کے اختلافات کی بنیاد پر، کیونکہ حضرت امام ابو حنیفہ علیہ الرحمہ کے پاس ہاتھ لگانے سے وضو نہیں ٹوٹتا ہے، اس لیے شباب حضرات بھی فقہ حنفی کے اس مسئلے میں حضرت امام ابو حنیفہ کی اتباع کرتے ہیں، ورنہ کام نہیں چل سکتا. اللہ نے انسانوں کی ہدایت کے لیے دو راستے اپنائے دیے ہمیں، ایک کا نام کتاب اللہ ہے اور ایک کا نام رجال اللہ ہے. کتاب اللہ سے تورات، انجیل، زبور، صحف ابراہیم، صحف موسیٰ اور قرآن پاک اور پتہ نہیں کتنی کتابیں آئیں جن کے نام بھی ہمیں نہیں معلوم. رجال اللہ سے مراد حضرت آدم سے لے کر حضرت عیسیٰ علیہ السلام تک اور پیغمبر آخر محمد الرسول اللہ صلی اللہ علیہ وسلم تک جتنے آئے ان کو رجال اللہ کہا جاتا ہے. ان کو بھیجنے کا مقصد کیا ہے؟ قرآن تو عربی زبان میں اترا ہے مکہ مکرمہ میں جہاں کے لوگ عربی کے اونچے درجے کے ماہر یعنی جسے ہم تصور نہیں کر سکتے. عرب کی جاہلیت کے اشعار دلیل کے طور پر نحو اور گرامر کے قانون کے لیے پیش کیے جاتے. قرآن بھیجتے تھا اللہ پاک اسے سمجھانے کے لیے کسی کو بھیجنا اور یہ انسانوں کے ساتھ ہے مجبوری. مچھلی کے انڈے سے مچھلی کا بچہ نکلتا ہے نکلتے ہی تیرنا شروع کر دیتا ہے. اسے تیرنا سکھانے کی ضرورت نہیں. چوزا توڑ کر جو چوزا نکلتا ہے انڈا توڑ کر نکلتے ہی دانا چننا شروع کر دیتا ہے. اسے سکھاتی نہیں ہے سہولت کر دیتی ہے مری کہ چننے کی چیزوں کو الگ کر کے دیتی ہے. ورنہ کس طرح چننا چاہیے دانا اسے سکھانے کی ضرورت. انسان کو تو ایک طویل زندگی سکھانی پڑتی ہے. تب پہلے وہ کھانا کھانا سیکھتا ہے اس میں بھی پکڑ کر کھانے کا ڈھنگ نہیں آتا. سیدھے ہاتھ سے کھاؤ سیدھے ہاتھ سے پکڑو مسلسل سمجھاتے رہیں گے تو اس کی عادت پڑتی ہے. بچے کو دعائیں سکھاتے رہیں گے تو اس کی عادت پڑتی ہے. ورنہ بالکل جانوروں کی طرح ہمارے بچے بھی کھا کر اٹھ جائیں گے. تو اسے انسان کو اللہ نے ایسا بنایا کہ اسے چلنے کا ڈھنگ سکھانا پڑتا ہے رینگنے کا انداز سمجھانا پڑتا ہے سونے کے لیے بستر کا تکیا دے کر اسے سمجھانا پڑتا ہے کہ اس میں سر رکھنے میں سہولت ہوتی ہے. اس لیے کتاب بھیج کر نہیں رہ گئے اللہ پاک. ہر کتاب کے ساتھ رجال اللہ تشریف لائے. اسے اگر دنیاوی مثال میں بتاؤں تو سب سے بہترین مثال تیرنے کا فن ہے. اس میں کتابیں ہی اس موضوع پر آپ اٹھا کر پڑھ لیں کہ ہاتھ کس طرح ہلانا چاہیے کس طرح دبانا چاہیے اور سینے کو کس طرح رکھنا چاہیے. پوری طرح پڑھ کر اتریں گے تو باہر نہیں نکل پائیں گے اندر ہی اندر رہ جائیں گے. خالی بات وہ تو ایک علم ہے وہ اسے سیکھنا پڑتا ہے. سیکھنے کے لیے سکھانے والا ضروری ہے. طب کے ڈاکٹری کی ساری کتابیں ملتی ہیں بازار میں. پڑھی ہوئی کتابیں تو سستے میں ملتی ہیں. اٹھا کر آپ پڑھ کر خود کو ڈاکٹر کہنے لگیں گے تو قید کے اندر جیل میں چلے جائیں گے. اس لیے کہ آپ نے پڑھا تو ہے سیکھا نہیں ہے. اس لیے کتاب اللہ کے ساتھ رجال اللہ کا نظام ہمیشہ چلا. رجال اللہ سکھاتے ہیں سمجھاتے ہیں مطلب بتاتے ہیں. ہر زبان میں الگ الگ ایسے الفاظ ہوتے ہیں جنہیں اہل زبان ہی سمجھ سکتے ہیں. وہ بھی اونچے درجے ہیں. آپ حضرات اردو جاننے والے بغلے بجانا کے معنی میں پوچھوں تو پریشان ہوں گے تھوڑی دیر کے. بغلے بجانا کے معنی حیران ہو جانا. ویسے ہی عربی زبان میں سکت فی ایدیہم سکت فی ایدیہم ہاتھ پر گرا یہ ترجمہ کریں گے. شرمندہ ہوا اس کا حقیقی ترجمہ. اصطلاحی زبان الگ ہوتی ہے لغوی زبان الگ. اخباری زبان نہیں سمجھ سکتے اردو بولنے والے. اخبار پڑھ کر سنائیں پڑھنا بھی نہیں آتا. گھر میں ماں باپ کے اردو سیکھ لیے پڑھنا نہیں آتا مثلا اسے اخبار پڑھ کر سنائیں تو سمجھ نہیں سکتا. اس کی زبان الگ ہوتی ہے اس کی اصطلاح الگ ہوتی ہے. तो कुरान पाक को यूं ही समझ लेंगे, एक जमात ने आवाज उठाई हस्बुना किताबुल्लाह, हमारे लिए अल्लाह की किताब काफी है, गुमराह हो गए, गुमराह हो गए। कैसे? कुरान ने कहा वही मतना व तुला व रुबा अल्लाह तुक्सितु फिल यतामा फनकिहू मा ताबलकुम मिनन निसारी मतना व तुला व रुबा, कि अगर तुम्हें ये इत्मीनान है कि इंसाफ करोगे तो दो दो तीन तीन चार चार तक शादियां कर सकते हैं। ये चार चार का लफ्ज जो है इसका तर्जमा चार है, तो किसी ने उसका तर्जमा आठ से कर दिया कि चार चार दो बार अल्लाह पाक बोले इसलिए आठ तक की गुंजाइश। इसे नबी सल्लल्लाहु अलैहि वसल्लम ही समझा सकते हैं। बड़ी मिसालें मैंने बताई बहुत बार। एक सहाबी, अच्छे बड़े सहाबी, इन्हें बड़े सहाबी का माना सहाबा थे 1,25,000, 1,24,000 सहाबा थे। किताबों में लिखा है कि उसमें से 14 सहाबा ऐसे थे कि नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद बकिया सहाबा को कोई मसला दरपेश आता नहीं, बात आती तो वो इन 14 के पास जाते किसी के पास। इन सहाबी वो भी, ये भी सहाबी वो भी सहाबी, ये भी रजी अल्लाह अन्हु वो भी रजी अल्लाह अन्हु, लेकिन मसले की गहराई तक हर एक नहीं पहुंच सकता। सहाबा ने ही चुन लिया था कि ये 14 इसमें बेहतर है कि इनसे पूछा जाए। हजरत इमाम मालिक रहमतुल्लाह, हजरत इमाम मोहम्मद रहमतुल्लाह अलैह, हजरत इमाम अबू हनीफा के शागिर्द हैं, जामे सबीर, जामे कबीर, मबसूद, पता नहीं कितनी किताबें उन्होंने लिखी फिक्र की। लोगों ने पूछा उनसे कि हजरत जो मसला दरपेश नहीं है उसका आपने जवाब क्यों लिखा? हजरत ने फरमाया भाई आग लगने के बाद कुआं खोदा नहीं जाता, पहले ही से कुआं खोद कर रख लो कि जब जरूरत पड़ गई पानी निकाल लेंगे, इस्तेमाल कर लेंगे। छोटी मिसाल उन्होंने देकर बताई। अब क्लोन ईजाद हो रहा है, बच्चे बनाने के लिए, पैदा करने के लिए मुख्तलिफ नए नए तरीके आ रहे हैं कि मर्द तो ताकतवर है, औरत भी सही है, लेकिन उसकी थैली कमजोर है, इसलिए मर्द के हिस्से को, उसके कतरे को किसी और औरत की थैली में रखकर या किसी मशीन में रखकर बच्चे को पालते हैं कुछ दिनों के लिए, फिर उसकी बीवी के रहम में मुंतकिल कर देते हैं, या इस किस्म की हजार बातें। इसके लिए मसला कहां से निकलेगा, जायज है ना जायज? अल्लाह अकबर, हजार साल पहले इमाम अबू हनीफा रहमतुल्लाह ने यह मसला भी बयान फरमाया। कैसे बयान फरमाया? उसके तरीके लिखे कि अगर कोई औरत किसी मर्द के उस हिस्से को लेकर अपने जिस्म में दाखिल कर ले खुद से, तो वो बच्चा किसका होगा, उसके शौहर का होगा या उस मर्द का होगा, नाम किसकी तरफ मंसूब होगा, रिश्वत किससे कहलाएगी, कितना बड़ा एहसान है उनका। खैर चलिए, 14 में से भी 6 सहाबा आइम्मा का दर्जा रखते हैं, जिसमें हजरत उमर हैं, हजरत अली हैं, हजरत जैद बिन साबित हैं, حضرت ابو الدرداء رضی اللہ عنہ مجمعین ہیں اور حضرت عبداللہ بن مسعود رضی اللہ عنہ دبلے پتلے ساکر پیر تو بہت دبلے تھے ان کے ساتھی ہنستے بھی تھے ان کے پیروں کو دیکھ کر نبی صلی اللہ علیہ وسلم نے محسوس فرما لیا فرمایا تم عبداللہ بن مسعود کے پیروں کو دیکھ کر ہنستے ہو قیامت میں ان کے پیروں کا وزن احد کے پہاڑ کے سلسلوں سے زیادہ وزنی ہوگا تقریباً 18 کلومیٹر لمبا ہے احد کا پہاڑ میں نے ساتھ ساتھ سفر کیا ہے اس کے چلتا رہتا ہے پہاڑ کا سلسلہ کتنے وزنی رہے ہوں گے وزادہ بسطتن فی العلم تھے بسطتن فی الجسم نہیں تھے حضرت داؤد علیہ السلام سے لوگوں نے گزارش کی کہ ہمیں دشمنوں کے خلاف لڑنے کے لیے ایک بادشاہ چاہیے تو اللہ تعالی نے حضرت داؤد کو بھیجا بادشاہ بنا کر لوگوں نے انکار کر دیا انہیں کیسی حکومت ہم پر ہم ان سے زیادہ پیسے والے ہیں تو حضرت داؤد نے فرمایا اللہ نے ان کو بادشاہ دی ہے وَزَادَهُ بَسْتَةً فِي الْعِلْمِ وَالْجِسْمِ علم میں اور جسامت میں اللہ نے ان کو زیادہ کیا ہے میری فضیلت میں بھی موٹا تازہ منہ بتانے کے لیے نہیں ہے اسلام نے دبلے پتلے پن کو زیادہ پسند کیا نبی صلی اللہ علیہ وسلم نے فرمایا بھوک بڑی فضیلت والی چیز بھوکے رہا وہ نہیں جسے ڈائٹنگ کے نام پر رکھتے اللہ کے لیے بھوکے رہو آقا 1400 سال پہلے ہماری رگ رگ سے واقف تھے ہم لوگوں کی بھوک صرف خود کو دبلا بنانے کے لیے خوبصورت بنانے کے لیے آقا نے اس کی فضیلت نہیں بتائی کم کھاؤ گے رات میں تو نیند کم آئے گی نیند کم آئے گی تو عبادت میں آسانی ہوگی ورنہ یہ نیند جو ہے یہ بہت بڑا نقصان کرتی ہے ہمارا بڑا وقت لے لیتی ہے 40 سال جو حضرت امام صاحب رحمت اللہ علیہ سے متعلق مشہور ہے کہ عشاء کے وضو سے فجر کی نماز پڑھتے تھے 40 سال یہ کوئی تعجب کی بات نہیں ہے 40 سال کا معنی یہ نہیں کہ کبھی نالا نہیں کی ایسا نہیں وضو ٹوٹا بھی ہوگا کبھی بخار آیا ہوگا کبھی سوئے ہوں گے کبھی کبھار اکثریت کا اعتبار ہوتا ہے عام طور پر ہمیشہ عشاء کی نماز پڑھتے تو عبادت میں رہ جاتے ہیں ان لوگوں کو آپ جانتے ہیں حضرت امام محمد رحمۃ اللہ علیہ سے متعلق خود حضرت امام شافعی فرماتے ہیں کہ حضرت امام محمد کو میں نے ان کے شاگرد تھے حضرت امام ابو حنیفہ کے شاگرد حضرت امام محمد ان کے شاگرد ہیں حضرت امام شافعی رحمۃ اللہ علیہ ان کے شاگردوں میں حضرت امام بخاری ہیں لوگ تاریخ نہیں جانتے سب باپ کے ہیں حضرت امام صاحب بہت پہلے کے ہیں ان کے والد صاحب کو ان کے دادا صاحب لے کر گئے تھے حضرت علی کے پاس کہ اس بچے کے لیے دعا کریں تو ان کی دعا کا اثر ہے کہ حضرت امام ابو حنیفہ جیسی شخصیت پیدا ہوئی تو حضرت عبداللہ بن مسعود رضی اللہ عنہ صحابہ کبھی کوئی مسئلہ بولتے 14 میں سے کوئی اور انہیں معلوم ہوتا کہ حضرت علی نے اس طرح فرمایا ہے تو اپنی بات واپس لے لیتے ऐसे ही मालूम होता कि अब्दुल्ला इब्ने मसूद रजी अल्लाह अन्हु ने इस तरह फरमाया है तो भी अपनी बात वापस ले लेते। मैं इनकी अजमतें बता रहा हूं। फिक्हे हनफी का तो सबसे ज्यादा दारोमदार हजरत अब्दुल्ला इब्ने मसूद पर है। फकीह कहा गया है उनको, बल्कि फिक्ह की इब्तिदा हुई है हजरत अब्दुल्ला इब्ने मसूद से। तो वो जो जमात निकली, हमारे लिए कुरान काफी है, अल्लाह की किताब काफी है, बर्बाद हो गए। खैर अब तो नहीं है वो। पिछले वाले उन्होंने किताबों को छोड़ा, निजामुल्लाह को पकड़ लिया। ईसाई सब के सब, इंजील की कोई जरूरत नहीं है। ईसा को पकड़ लो, कयामत में शफाअत करा देंगे, जन्नत में पहुंचा देंगे। ईसा को मानना तुम्हारी मगफिरत के लिए काफी है। किताब इंजील, उस पर अमल की जरूरत नहीं, किताब ही की जरूरत नहीं है। शराब पियो, चोरी करो, जाकर इकरार करो, कुछ पैसे खर्च करो, वही माफी मिल गई। अब बाकी माफी के लिए तो सूली पर चढ़े हैं ईसा अलैहिस सलाम। इन्होंने किताबुल्लाह को पकड़ा, किताबुल्लाह को छोड़ दिया। ये भी गुमराह और बर्बाद हुए, जैसे यहूदी हजरत मूसा अलैहिस सलाम को पकड़े तो उन्होंने ईसा अलैहिस सलाम को बुरा कहा, सख्त बुरा कहा। وقالت اليهود ليست النصارى على شيء وقالت النصارى ليست اليهود على شيء। यहूद कहते हैं कि नसारा कोई हैसियत के नहीं है, और ईसाई नसारा कहते हैं कि यहूद किसी हैसियत के नहीं। कुरान की गवाह है। पैगंबर अलैहिस्सलाम को नबी मुसद्दिक कहा गया। मुसद्दिक के माने तस्दीक करने वाले। मूसा की तस्दीक की है, हजरत ईसा की तस्दीक की है, हजरत दाऊद की तस्दीक की है, हजरत सुलेमान की तस्दीक की है। ये यहूदियों ने हजरत सुलेमान को बुरा कहा, जबकि उन्हीं की औलाद में से, यूसुफ अलैहिस्सलाम की औलाद में से, हजरत याकूब अलैहिस्सलाम की औलाद में से। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मा अना अलैहि व असहाबी। तुम्हें नजात उस वक्त मिलेगी, वरना जितने ही सब जहन्नमी होंगे, सारे फिरके जहन्नमी होंगे, 72 के 72, जिस पर मैं और मेरे असहाब हैं। मैं जिस तरीके पर चल रहा हूं और मेरे अस्हाब जिस तरीके पर चलते हैं, यही जन्नत को जाने वाले। अब अस्हाब ये तो है 1,24,000, सब सही हैं, लेकिन खुद तो चलते नहीं थे। वो 14 के रास्ते पर चलते थे, तकलीद करते थे। उनमें से भी अक्सर 6 को अपना बड़ा बनाया था उन्होंने। उन 6 का आपस में इख्तिलाफ नहीं था, इन्हें इख्तिलाफ होता था। मैंने कहा ना, हजरत उमर फारूक ने देखा कि नमाज में कुरान गलत पढ़ रहे हैं एक सहाबी। अब इतना गुस्सा आया उनको कि कलाम अल्लाह को गलत पढ़ रहे हैं, मारने के लिए तैयार नमाज में है। आखिर इंतजार किए, नमाज के बाद पकड़े और दरबार नबी में हाजिर किए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इनका अपना तर्ज है, इनका अपना तर्ज है, दोनों सही है। वो जो इख्तिलाफ था वो बाकी, यानी वो उसी तरीके पर पढ़ते थे और ये इसी तरीके पर पढ़ते थे, इख्तिलाफ बाकी रहा। حضرت عمر فرماتے ہیں ہم دونوں دو انگلیوں کی طرح ساری زندگی مل کر رہے, خلاف نہیں رہے, اختلاف رہ گیا, ایک دوسرے کے دشمن نہیں رہے. اگر ہم علماء اس بات کو سمجھ لیں اور شفاف حضرات کا نام لیتے ہوئے احترام سے لیں کہ وہ اگر ہاتھ اونچا باندھتے ہیں تو ان کے لیے بھی ایک حدیث ہے, طریقہ ہے. حنفی اگر ناف کے نیچے ہاتھ باندھتا ہے ان کے لیے بھی حدیث ہے, طریقہ ہے. دونوں میں اختلاف ہے, دونوں ایک دوسرے کے خلاف نہیں ہیں. ورنہ حضرت امام شافعی رحمت اللہ علیہ نے فرمایا الناس عیال ابی حنیفہ فی الفقہ, کہ صحابہ کے بعد کے ساری دنیا کے لوگ حضرت ابو حنیفہ کی اولاد ہیں فقہ میں. جیسے باپ کے طریقے پر بچے چلتے ہیں ایسا فقہ کے گویا باپ ہیں تابعین میں حضرت ابو حنیفہ. میں ان کے شاگرد کا شاگرد ہوں, میں نے ان کے شاگرد حضرت محمد کو دیکھا کہ انہوں نے چراغ جلایا رات میں, کتاب کھولی لکھنے کے لیے, کچھ دیر لکھا انہوں نے, بند کیا چراغ کو, بجھایا اور لیٹ گئے. پھر اٹھے, پھر چراغ جلایا, پھر لکھا, پھر بجھایا, پھر سو گئے. رات بھر یہی عمل چلتا رہا. فجر کو اٹھے تو بغیر وضو کیے نماز کو کھڑے ہو گئے. بیکار کیوں روشنی کریں, پیسے کیوں ضائع کریں, اسراف حرام ہے. ان المبذرین کانوا اخوان الشیاطین, اسراف کرنے والے شیطان کے بھائی ہیں. آپ حضرات یہ نہ کہیں, اس زمانے میں ویسا تھا حال, آج کے زمانے میں نہیں ہے, ایسا نہیں ہے. نبی صلی اللہ علیہ وسلم نے تبھی بتا دیا کہ وضو کرتے ہوئے جتنی ضرورت ہے اتنا پانی استعمال کرو, چاہے ندی کے کنارے وضو کرو. یعنی تمہارے پاس پانی کا ایک بہت بڑا ذخیرہ ہے اور ندی کے کنارے تم وضو کرو گے تو پانی لے کر ہاتھ چہرہ دھو گے تو پھر واپس پانی اسی ندی میں جاتا ہے, ضائع نہیں ہوتا, اور ندی میں ملتے ہی پانی پاک ہو جاتا ہے. بہتا پانی ناپاک نہیں رہتا, اس کے باوجود ضائع مت کرو. چھ بار مت دھو, تین بار تین بار. کیا اللہ کے پیغمبر بتا کر رہے ہیں؟ اس لیے تمہارے دور میں اللہ نے وسعت دے رکھی ہے, بہت پیسے ہیں آپ کے پاس, لیکن اسراف جائز نہیں. شادیوں میں ذرا گریبان میں منہ ڈال کر دیکھیں کہ کیا کرتے ہیں, کتنا اسراف کرتے ہیں, کیسے کیسے انداز سے اپنا زور بتانے کے لیے ضائع کرتے ہیں, کیا جواب دیں گے. من عینت تصبا میں حدیث سنا رہا تھا, پھر سناؤں گا, کہ چھ سوالوں کے جواب دیے بغیر آدمی کے قدم ما تزالو ہٹیں گے نہیں, قدم ابن آدم کی اولاد ابن آدم کے قدم نہیں ہٹیں گے جب تک جواب نہیں دیں گے. جس میں سے ایک بھی ماں بھی مال کے بارے میں دو سوال ہوں, من عینت تصب, کہاں سے کمایا اور کہاں خرچ کیا. اللہ ہم سب کو ہدایت نصیب فرمائے. نتیجہ کہ اختلاف کا رہنا ضروری ہے. آپ اپنی زندگی میں جہاں بھی کوئی ایسا شخص آپ کو ملے جو ایک دوسرے کو برا کہنے والا ہے, ممبر رسول صلی اللہ علیہ وسلم پر کھڑے ہو کر, تو سمجھنے یہ امت کو برباد کرنے کے لیے آیا ہے, سازشی ہے جو لڑانا چاہتا ہے اور امت کو जोड़ना चाहता है, खत्म करना चाहता है। इस्लाह नहीं, इस्लाह मकसद होता वलो तुम तफज्जन गरीब القلب لنفضوا من حولك। नबी जी आप प्यारे हैं, इसीलिए ये सहाबा परवानों की तरह आपको घेरे हुए हैं। कोई आपके चेहरे अनवर को देखता है, कोई आपके दस्ते मुबारक को देखता है, हर हर बाल बाल को प्यार भरी निगाहों से देखता है। आप सख्त मिजाज होते तो लोग करीब नहीं आते। ये उलमा ऐसे ही उम्मत को भगा रहे हैं, तोड़ रहे, यहूदी साजिश कर रहे, जाने में अनजाने में। वल्लाहु आलम, मैं नहीं कहता कि उनसे पैसे लेकर साजिश कर रहे, नहीं मालूम नहीं है, लेकिन कर रहे हैं, उनसे हो रही है साजिश कि उम्मत टूटे बिखरे। अल्लाह हिदायत उन्हें नसीब फरमाए। जान बूझ कर रहे हैं तो अल्लाह जल्द से जल्द उनको हमारे सरों से उठा दे, ताकि ये मुसीबत हमें झेलना न पड़े। और अब देखो क्या हालत हो रही है, सारी दुनिया, पूरा मुल्क हमारा, हर आदमी हमारे खिलाफ बोल रहा है। मुसलमानों की नसबंदी कर देनी चाहिए, हर मुसलमान को एक बच्चा उससे ज्यादा न। मुसलमानों को वोटिंग का हक देना नहीं चाहिए। ये सब क्यों है? इसलिए है कि पैगंबर अलैहिस्सलाम ने फरमाया, उम्मत जब उम्मत को गलत बोलेगी और उम्मत ही एक दूसरे को गलत बोलेंगे, तो गैर का हर एक हाथ उठाएगा, तलवार उठाएगा, जबान उठाएगा। ये उस हदीस के मुताबिक हो रहा है, हमारे इख्तिलाफ का नतीजा है, और ये तो होना तय है कुरान और हदीस के रूप से। इसलिए उनसे बचे, जरा दूर रहे। अल्लाह हमें हिदायत नसीब फरमाए, दुनिया और आखिरत में हमें एक और नेक बनना नसीब फरमाए। वाखिर दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। बारकल्लाहु लना व लकुम फिल कुरान अलअज़ीम व नफ़अना व इय्याकुम बिल आयाति व ज़िक्रिल हकीम इन्नहु तआला ज़िफ़ारुन करीम व हुकमुन तबीर। بَغْرُ الرَّحِيمِ وَرَبُّ الْحَلِيمِ